جناب وجاہت محسوس آپ کا کالم پاکستان میں سول سوسائٹی کی موت 29 جنوری 2022 کو روزنامہ جمعہ شائع ہوا۔ عجیب موسم گویا اماوس کی رات میں دھند نے سارے کو لپیٹ میں لے رکھا ہے۔ ادھر ہردے کے بندی خانوں میں دل ایسے خالی ہیں گویا متروکہ گھروں کے دادا، اندیشوں کی چاپ تک نہیں۔ ناگزیر سے آشنائی ہو جائے تو وقت کے ظلم سے انکار ممکن نہیں رہتا، نا امیدی کی صفاق سل کا بوجھ ناقابل برداشت ہو گیا تو بے اختیار استاد بڑے غلام علی خان سے رجوع کیا۔ استاد مرحوم کی لہ کاری میں پٹیالہ روایات کا ایسا گندھا ہوا رس ہے کہ اکھڑتی سانسوں پر چھتنار پیڑوں کی ٹھنڈک اترتی محسوس ہوتی ہے۔ کوئی 40 برس پہلے جنت مکانی کی آواز میں بھیڑوں کی ایک بندش سنی تھی، نینا مورے ترس رہے، تب سویرا سوہا ون تھا مگر انتظار کی تاب نہیں تھی۔ اب غروب کی گلابی میں ہرا کا نراس اتر آیا ہے۔ ایسا نہیں کہ مجھے حکومتوں کے بننے بگڑنے کی فکر ہے، اس ملک میں حکومت تو پرایا پنچھی ہوتی ہے۔ استاد ذوق یاد آ گئے، دانش تیری نہ کچھ میری دانشوری چلے، درویش کی چنتا کے سبب مختلف ہیں۔ جمہوریت محض عوام کی حاکمیت اعلیٰ پر مبنی طرز سے حکومت نہیں، یہ ایک نظام اقدار ہے، ایک ثقافت ہے۔ آئینی اداروں میں ذمہ داری اور جواب دہی کے توازن سے اختیارات کی علیحدگی کو یقینی بنایا جاتا ہے۔ انتظامی اداروں کا متعین دائرہ کار ہوتا ہے۔ جمہوری حکومت زیدانی ہو یا وفاقی، جمہوری اقوام میں حکومت کی عملداری اور ریاست کی قوت نافذہ کے علاوہ بھی بہت سے تمدنی اداروں کی ضرورت پڑتی ہے تاکہ حکومت کے علاوہ قوم کو بھی جمہوری رنگ میں ڈالا جا سکے۔ ایسے تمام ادارے جو براہ راست حکومت کے ماتحت نہیں ہوتے بلکہ رضاکارانہ بنیاد پر اجتماعی زندگی میں اپنا کردار ادا کرتے ہیں، انہیں سول سوسائٹی کہا جاتا ہے۔ پیشہ ورانہ تنظیمیں مثلا ٹریڈ یونین، علمی و ادبی ادارے، بار ایسوسی ایشن، صحافتی تنظیمیں، طلبہ تنظیمیں، انسانی حقوق کے کارکن، ایوان صنعت و تجارت، شہری سہولتوں کے لیے آواز اٹھانے والے ادارے، یہ سب سول سوسائٹی کا حصہ ہیں۔ جمہوریت حتمی تجزیے میں ہر قانون پسند شہری کی اجتماعی بہتری سے رضاکارانہ وابستگی کا نام ہے۔ اگر حکومت قومی مفاد کے تعین پر اجارے کا دعویٰ کرے تو جمہوریت کی اساس ختم ہو جاتی ہے۔ سامنے کی مثال تو چارلس ڈیگال کی ہے، جس نے سارتر کو فرانس قرار دیتے ہوئے گرفتار کرنے سے انکار کیا تھا۔ کوثر نیازی نے احمد فراز اور کشور ناہید کو برطرف کیا تو بھٹو صاحب نے بحالی کے حکم نامے پر لکھا کہ ایسے قابل قدر افراد کو کیسے ضائع کیا جا سکتا ہے۔ آزادی کے بعد بھارت کی دستور ساز اسمبلی میں قومی زبانوں کے سوال پر بحث کے دوران گوونت ولپ پنت نے اردو زبان پر اعتراض کرتے ہوئے کہا کہ اب بھارت میں اردو کس کی زبان ہے؟ پنڈت نہرو تڑپ کر اٹھے اور کہا، اردو میری ماں کی زبان ہے۔ گوڈیا نو برونو، ولٹائر روسو، تھامس پین، ایمل زولا، مارٹن لوتھر کنگ، برٹن رسل، ہاورڈ زن، حبیب جالب، آسما جہانگیر اور پیش ٹوٹو، یہ سب سول سوسائٹی تو تھے۔ یہ اضافہ البتہ ضروری ہے کہ سول سوسائٹی متعین سیاسی رائے کے باوجود انتخابی سیاست میں فریق نہیں ہوتی۔ نئے سول سوسائٹی اکثریتی رائے یا مروجہ اقدار کی پابند نہیں، اپنی فہم کی روشنی میں غیر مقبول نقطۂ نظر کی حمایت بھی کرتی ہے۔ اس لیے پیوستہ مفاد سول سوسائٹی کو ملک دشمن اخلاق باختہ غدار و انتشار پسند وغیرہ قرار دیتا ہے۔ درویش پاکستان کا نظم العین سمجھنے کے لیے بابا قوم کو سند سمجھتا ہے۔ आजादी के बाद 17 अगस्त 1947 को पहला इतवार था। बोली टर्नट्री चर्च कराची ने इस मौके पर खसूसी सर्विस का एहतमाम किया था। कायद ने सरकारी तौर पर सर्विस में शमूलियत की ख्वाहिश जाहिर की और दुआ में शरीक हुए। 15 अगस्त 1947 को कायद ने योम आज़ादी पर एक इस्तकबालिया दिया जिसमें पाकिस्तान कांग्रेस के सरबरा करण शंकर राव, भीम सिंह सच्चर, सी वजारानी, जस्टिस महाजन और MSM शर्मा समेत बहुत से लोग मौजूद थे। इस मौके पर कायद की तजवीज़ पर पाकिस्तान मॉनिटर्स एसोसिएशन कायम की गई जिसका सदर हेमिर दास बुधानी और नायब सदर MSM शर्मा को चुना गया। अब ये शर्मा साहब कौन थे? कराची गजट के मुदीर और कायद अजम के शदीद तरीन मुखालिफ। भारत जाने के बाद 1954 में शर्मा की किताब द पीप्स इनटू पाकिस्तान शाया हुई। मुसन्निफ ने तमाम तर तासुब के बावजूद तस्लीम किया कि जिन्ना ने उन्हें भारत जाने से रोकते हुए समझाया था कि वो खुद पाकिस्तान में अकलियतों के मुहाफ़िज़ से आला का किरदार अदा करना चाहते हैं। 15 दिसंबर 1947 को ऑल इंडिया मुस्लिम लीग कौंसिल के कराची इजलास में कायद ने मुस्लिम लीग को जमहूरी और सेकुलर जमात बनाने के लिए बिला इम्तियाज मजहब तमाम पाकिस्तानियों पर रुकनीत के दरवाजे खोलने की पुरजोर तायद की, लेकिन सुहरावर्दी और इफ्तिखारुद्दीन के सिवा मुस्लिम लीग के दीगर रहनुमाओं ने मुस्तरद कर दी। कायद ने तो दस्तूर मदवन करने के लिए मुजजा पैनल में करण शंकर राव, अब्दुल गफ्फार खान और मौलाना आज़ाद का नाम भी शामिल किया था। मौलाना के लिए बावजूद उसे मानना मुमकिन नहीं था। कायद के वफाद भी पाकिस्तान में सिविल लिबर्टीज यूनियन काम करती रही जिसमें सैयद अबुल आला मौदूदी और फैज़ अहमद फैज़ भी शरीक थे। फिर 1958 का अक्टूबर आ गया। अशरों तक सियासतदानों को खदेड़ने के बाद जिसने सियासत में जान हो गया तो 80 की दहाई में शहरियों ने इंसानी हकूक का परचम उठा लिया। इंसानी हकूक की जद्दोजहद सियासत से फरार नहीं, मारूजी हालात में ऐसे सवाल उठाने का मोर्चा था जिससे सियासी जमातों को बावजूद के बाद में इकतदार के लिए इंसानी हकूक गाली और सिविल सोसाइटी गद्दारी करार पाई। सिविल सोसाइटी को रगेड़ने के लिए बहुत से मुजाहिद सामने आए। शेर अफगन, नसीरुल्ला बाबर और बेनियामिन रिजवी तो सामने के नाम थे। पसे पर्दा मौसीकी का सर चश्मा कहीं और था। फिर परवेज मुशर्रफ आए और NGO की गाली सिविल सोसाइटी में बदल गई। हत्ता के अदलिया तहरीक में भी बरूए कार आई। अब हुकूक की आवाज़ उठाने के लिए इकोनॉमिक अफेयर्स डिवीजन से सन्द लेना शर्त करार पाया है। हुकूक की लड़ाई ना तो कामयाबी की जमानत लेकर लड़ी जाती है और ना ही ये जिम्मेदारी निभाने के लिए सरकारी सनद दरकार होती है। ये अमानत उठाने के लिए आईए रहमान, आसमा जहांगीर और राशिद रहमान होना भी ज़रूरी नहीं। एक शहरी का बाशऊर ज़हन और एहसास दिल काफ़ी है। कौम जिंदा है तो सिविल सोसाइटी को मौत नहीं आ सकती।